خوف خدا ہو عشق مصطفیٰ، دل معمل اصلاح معاشرہ، فقہ شریعت و طریقت کا ہے مجموع مدنی مذاکرہ،
اللہ رب العالمین والصلاة والسلام على سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الصلاة والسلام علیک یا رسول اللہ وعلى آلک واصحابک یا حبیب اللہ، الصلاة والسلام عليك يا نبي الله، وعلى آلك وأصحابك يا نور الله. فرمان مصطفى صلى الله تعالى عليه وآله وسلم، جس نے مجھ پر ایک بار درود پاک پڑھا، اللہ عز و جل اس پر 10 رحمتیں نازل فرماتا ہے، 10 گناہ مٹاتا ہے اور 10 درجات بلند فرماتا ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. الحمدللہ 1438 سن ہجری کے ماہ ربیع الاول شریف 18ویں شب ہے. اب سوالات کیجیے، ہر سوال کا جواب وہ بھی ثواب دے پاؤں یہ ضروری نہیں، بند پڑا تو عرض کرنے کی کوشش کروں گا، بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں، مجھے آئیں بائیں شائع کرتا، اپنے موقع پر بلا وجہ اڑتا نہیں، شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاءاللہ. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
امیر اہل سنت، آپ کی بارگاہ میں ایک سوال عرض ہے، وہ یہ کہ پاجامہ ٹخنوں سے اوپر رکھنا سنت ہے، تو کیا جبہ بھی ٹخنوں سے اوپر رکھنا سنت ہے؟ اور اگر کوئی ٹخنوں سے اوپر جبہ رکھے تو اس کا حکم کیا ہوگا؟ اور یہ بھی ارشاد فرمائیں، آپ کو جیب کون سے پسند ہے؟
تو جس طرح پاجامہ یا تیبند تخنے سے اوپر ہونا چاہیے، اسی طرح یہ جبہ جو پہنتے، یہ پھر وہ بڑا جبہ جو جمعے وغیرہ کو پہنا جاتا ہے بہت کشادہ، وہ ہو. یہ سارے لباس جو ہے نا، یہ مرد کے لیے مسئلہ کہ ان کا تخنے سے اوپر ہونا سنت ہے. اور تخنا کس کو کہتے ہیں؟ یہ قدم کا جو جوڑ ہے، قدم اور پنڈلی کا جوڑ، تو یہ تخنا کہلاتا ہے. یہ تخنا ہے ماشاءاللہ، یہ حصہ تخنا کہلاتا ہے. تو اس تخنے سے اوپر ہونا یہ سنت ہے. اب اگر کسی نے تکبر سے نیچے لٹکایا، جب تو وہ آگ میں ہے، یہ کپڑا جو نیچے گر رہا ہے، پاجامہ یا تیبند جو بھی ہے، یا لمبا جبہ جو ہے، ورنہ ای تو تکبر سے تو حرام اور جہنم میں لے جانے والا کام، ورنہ یہ کہ مکروہ تنزیہ، تکبر کی نیت نہیں ہے تو ویسے جیسے عام لوگ پہنتے ہیں. ہم کسی پر یہ حکم تو نہیں لگائیں گے کہ اس نے تکبر سے لٹکایا ہے، ہم کو نہیں پتا نا دل کی کیفیت اس کی. تو یہ پھر بھی مکروہ تنزیہ ہے، اس سے بچنا چاہیے. مذہبی لوگوں کو زیادہ بچنا چاہیے کہ ان کی پیروی کی جاتی ہے، لیکن ہمارے بہت سارے سائی بھائی اب یہ جبے پر اتر آئے، جبہ پہنتے ہیں، جبے میں یہ ان کے میں نے نوٹ کیے، یہ تخنوں سے نیچے ہوتے ہیں، ایک ریڈی میڈ ہوتا ہے تو نیچے ہو جاتا ہے، شاید اس لیے ہوتا ہو.
نہیں سلوانے پر بھی میں نے دیکھا ہے،
سلواتے بھی ہوں گے،
سلواتے بھی ہیں نا، تو وہ بھی تخنوں سے نیچے کی طرف، وہ نہیں ہے، وہ اہتمام نہیں ہے جس کو ہم کہتے ہیں نا.
تو مہربانی کر کے اس کو ہے نا، آپ وہ فولڈ کر کے ترپائی کروا لیں، یہ بھی ہو سکتا ہے، जिनको ये लगता है कि अब भी कद बढ़ेगा, वो कद बढ़ाना होता है ना बाजों का, लेकिन उम्र की एक मतलब लिमिट होती है, उस वक्त तक कद बढ़ता है, फिर नहीं बढ़ता कद। तो जिनको जिनका कद, जैसे कि जो लड़के होते हैं कि अभी कद बढ़ेगा, तो वो भले तुरपाई करवा ले, बाकी बड़े जो है जिनके कद बढ़ने की अब उम्मीद नहीं है, वो कटिंग करवा कर भी इसकी मतलब वो किनारी बना सकते हैं, या मोड़ के तुरपाई कर ले जिस तरह भी, लेकिन कर ले टखनों से ऊपर कर ले। अच्छा, और ये मिसवा, ये दो जेब, ये भी बड़े कुर्ते से गायब हो गए। मुझे पूछा कि आप को जेब कौन से पसंद है इस तरह, तो मेरे को ये जेब पसंद है। तो मिसवाक कभी जेब हो और ये दो जेब, मैं दो जेब जमाने से रखता हूं, शायद हो सकता है दावत इस्लामी से पहले से ही रखता हूं, मेरा ख्याल है। अब वो कागजात और कुछ ना कुछ चीजें होती हैं, ऐसी चीजें अब ये साइड के जेब में रखो, फिर इसमें बैठते हैं तो ये बैठने में बाजू का दब जाता है, नीचे आ जाता है। अब वो अल्लाह रसूल का नाम लिखा हो कागज में और नीचे दब जाए, मजा नहीं आता। बल्कि अगर नोट भी नीचे रखा है, हमारे यहाँ तो नोट पर भी साइन होती है, अगर ये प्रिंटेड होती है, लेकिन उसमें भी कभी अहमद लिखा होता है, कभी कुछ लिखा होता है, तो ये बैठने में दबता है, मजा नहीं आता। तो सामने दो जेबें, तो जो दावत इस्लामी वाले होते हैं ना, जिनका जहन दावत इस्लामी वालों का होता है, तो वो दो जेबें रखते हैं, और बाकी चांद भी कुर्बानी के खाली नारे लगाते खोखले। तो खोखले नारों के बजाय वो अमलन दावत इस्लामी वाले बनो। तो खैर, ये नहीं रखता तो इसका मतलब दावत इस्लामी वाला नहीं है, ऐसा नहीं है। तो वैसे ही वो जोश दिलाने के लिए अर्ज कर रहा हूं कि ज़ारे के जिससे मोहब्बत होती है उसकी नकल की जाती है, उसका अंदाज इख्तियार किया जाता है। तो हमारी एक तादाद है जो सामने जेब रखती है, अल्हम्दुलिल्लाह, आप भी रखा करें। जेब भी ऐसा हो कि इसमें लॉक भी हो, ये क्या बोलते हैं इसको, कुछ मैजिक
सिलिकॉन, वेलक्रो भी कहते हैं, सिलिकॉन भी, दो तीन नाम होते हैं इसके,
कुछ तो कहते हैं ये चिपक जाता है,
ये चिपकने वाले।
तो इससे फायदा ये होता है कि वरना कागजात और ये गिर जाते थे। अब इसका हल क्या, तो मैं पहले बटन और बनवाता था, तो मैंने किसी दर्जी को बटन बनाने के लिए दिया, इसमें भाई थे वो, इन्होंने ये लगा दिया, तो ये मेरे को समझ में आ गया बटन से आसान है, चिपक जाता है इससे। ये सर जो अन्नाड़ी किस्म के इस्लामी भाई होते हैं ना, अल्लड़ किस्म के, यू खींचते होंगे जोर से तो फट जाता होगा, बाकी जो समझदार आदमी का नहीं फटेगा, जो तरकीब से खोलेगा ना वो नहीं फटेगा। स्त्री दबा के करें फिर खींचे उठाए, आप तो स्त्री थोड़ा पकड़ लेती होगी कपड़े को, स्त्री भी होले होले की जाए, क्या बात है, स्त्री वाले कपड़े पहनना भी रगबत कम है इसमें।
पापा भी आपने वो फरमाएगा, जब पता होगा कद नहीं बढ़ेगा, इसका कोई मदनी फूल कैसे पता चलेगा,
कुछ उम्र की कैद होगी ये, तो तभी मुझे पता नहीं है, 22-25 साल तक बढ़ता होगा अंदाजा है, या मुख्तलिफ कौमों का होता होगा कि मुख्तलिफ मुल्क में, मुख्तलिफ गांव में, या मुख्तलिफ कौम में, या मुख्तलिफ बाप जिसका कदावर है तो बेटा भी कदावर होता होगा, यूं भी होता होगा। अब एक ही उम्र हो ये भी जरूरी नहीं है, जैसे हड्डी, हाँ या हड्डी का जो बढ़ती है, हड्डी का ग्रोथ होता है, बढ़ती है, ये ऐसा ही है कि मुख्तलिफ मुल्क मुख्तलिफ अकवाम का शायद ऐसा होता है, किसी का 20 साल, किसी 22, किसी का 25 साल। वो दूध के ताल्लुक से मालूम हुआ था कि दूध इतनी उम्र तक अगर पी रहे ना, 20 22 साल तक, 25 साल अगर बढ़ता है किसी मुल्क में कद, तो उसको 25 साल तक वो मुफीद दूध, کیلشیم وغیرہ سے ہوتا ہے, تو دودھ کثرت سے پیے گا تو اس کی ہڈیاں مضبوط ہوتی ہیں. اب جیسے بعض بوڑھے بوڑھے جو ہوتے ہیں نا, تو وہ آپ نے نوٹ کیا ہو اگر, تو بڑی اسپیڈ سے چل رہے ہوتے ہیں اور بلا تکلف چل رہے ہوتے ہیں, تو یہ اندازہ ہوتا ہے کہ انہوں نے دودھ بہت پیا ہوگا بچپن میں. ہم جیسا آدمی سمجھے جس طرح چلتا ہے بوڑھا آدمی, تو اس سے اندازہ ہو جاتا ہے کہ یہ دودھ اس نے نہیں پیا. اب یہ کہ غربت وغیرہ بھی ہوتی ہے, ہمارے دور میں ایک روپے کا سیر دودھ ملتا تھا, بھینس سے بندھی رہتی تھی, آبادی میں بڑے ہوتے تھے, پھر باہر بھینس کالونی میں پہنچ گئے, اور آج بھینس کالونی میں ماشاء اللہ اسلامی بھائی بھی کافی جمع ہو گئے تھے, اب بھی اللہ کرے ہوں. تو یوں یہ کہ باڑے میں وہ بھینسیں ہوتی تھی, اور باڑے کے باہر دکان ہوتی تھی ان کی دودھ کی, یہ لاتے تھے چوائی کر کے دودھ, اور دودھ میں باقاعدہ جھاگ ہوتا تھا, تازہ آتا تھا دودھ, اور یہ دودھ ایک روپے کا سیر لکھا ہوتا تھا وہ پلیٹ پر. میری اپنے بچپن میں جو میں دودھ لاتا تھا تو وہ ایک روپے کا سیر ہوتا تھا, بہترین دودھ, موٹی ملائی کی تہ بنتی تھی. اب اگر یار غربت تھی, اب ہم اگر دودھ زیادہ طلب بھی کریں, ہماری امی بولتی تھی ہاں تمہارے لیے بھینس باندھ لیں گے دودھ کے لیے, غربت تھی دودھ کہاں سے پیے. تو یوں مطلب وہ دودھ کم ملا, اب ہے مطلب ترکیب آؤٹ تھوڑی بہت, اللہ تعالی شکر گزار بندہ بنائے. تو اس لیے جو چھوٹی جن کی عمر ہے نا, وہ دودھ اگر نہ پیتے ہوں, اللہ نے دیا ہے تو اللہ کی یہ نعمت ہے دودھ, اس کو ضرور استعمال کرے, میرا مشورہ ہے. تو اگر دودھ ملتا ہے خالص کسی کو, اس کو ایک کلو روز کا پی لینا چاہیے. اگر بوڑھا آدمی بھی ہضم کر سکتا ہے تو پیے تو حرج نہیں ہے, وہ فائدہ جو گروتھ جب تک ہڈی کی ہو رہی ہے نا, وہ فائدہ بزرگوں کو نہیں ملے گا, لیکن لڑکے اگر پیئیں گے تو یہ انشاءاللہ جب بڑے ہو کر یہ سنیں گے نا کہ جنت البقیع میں فلاں جگہ یہ بھی ہے الیاس بھی, وہاں میرے لیے دعا کریں گے انشاءاللہ کہ اس نے مشورہ دیا تھا کہ وہ دودھ پیا کرو تو میری ہڈیاں مضبوط ہیں, اور میں دے طواف میں کعبہ شریف کے اتنے طواف کرتا ہوں مجھے پتہ ہی نہیں چلتا. اور دوسرے بوڑھے رش کرتے ہوں گے یار تم کو کچھ نہیں ہوتا, تو میں دودھ پیا ہے, الیاس قادری نے مشورہ دیا تھا. دودھ اللہ کی نعمت سمجھ کر عبادت پر قوت حاصل کرنے کے لیے نیت یہ ہو کہ میری ہڈیاں مضبوط ہوں گی اور میں عبادت پر قوت حاصل کروں گا, اس سے خوب مدنی قافلوں میں سفر کروں گا, مدنی کاموں کے لیے باغ دوڑ کروں گا, نیکی کی دعوت کی دھومیں مچانے کے لیے گلی گلی کریا پھروں گا, نہیں تکوں گا, اس لیے میں دودھ پی رہا ہوں. اچھی نیت ہوگی تو ثواب ملے گا نا, لذت کے لیے صرف پیئیں گے تو قیامت کا حساب دینا پڑے گا. اچھی نیت, عبادت پر قوت, اور عبادت پر قوت حاصل ہوتی ہے, طاقت آئے گی تو عبادت میں زیادہ لطف آئے گا, عبادت زیادہ ہو پائے گی, فرضوں کے ساتھ نفلے پڑھنے کا بھی زیادہ ہے نا ذہن بنے گا, تھکن نہیں لگے گی نا, سستی کم ہوگی اللہ چاہے گا تو.
بابا بعض مدنی منے یا منیاں پینے سے مطلب کتراتے ہیں, تو اس میں پھر شربت یا چینی اس طرح کی کچھ چیزیں ڈالتے ہیں تاکہ ان کو ذائقے دار لگے اور وہ پی لیں, تو یہ دودھ میں شربت ڈال کے یا چینی کچھ زیادہ ڈال کے ان کو دینا تاکہ وہ پی لیں کم از کم دودھ, کیا اس کے فوائد میں کمی تو نہیں آئے گی شربت وغیرہ ڈالنے سے؟
فوائد میں کمی کا تو نہیں پتا مجھے, لیکن یہ زیادہ چینی پی نا, سفید چینی جو ہے نا یہ تو ہے وائٹ پوائزن ایک طرح سے, اس کے نقصانات تو پڑھنے کو ملتے رہتے ہیں. خالص شہد جو نا, پہلے کے دور میں شہد اور کھجور سے مٹھاس کا کام لیا جاتا تھا, اور آج سفید چینی سے لیا جاتا ہے وائٹ شوگر. اب براؤن شوگر بھی ہے اچھی چیز جبکہ ہو براؤن شوگر, مگر براؤن شوگر جو ہے نا اب یہ اس میں گڑ ٹائپ کا رنگ ڈال دیتے ہیں وائٹ شوگر میں, ڈبل دام میں دیتے ہیں, بہت بری حالت ہے. یعنی ہر ایک گھر ایسا دھوکہ کرتا ہے ضرور نہیں, لیکن میں نے براؤن شوگر لی تو مجھے بہرحال کسی نے بتایا کہ آپ کیوں, یہ وہی سفید شوگر ہے इसमें रंग डाल देते हैं ये लोग, ऐसा लूटते हैं कि खुदा की पना। दूध का भी यही हाल है, दूध भी खालिस कहां से लाए। चलो पानी मिला हुआ हो, खालिस तो नहीं है, लेकिन अगर 1 किलो दूध पानी मिला हुआ भी मिला बाजार से हो, निकला हुआ भैंस से या गाय से, तो भी चलो वो अगर चौथा ही पानी है तो 1 किलो के बदले 1.25 किलो दूध तो पेट में जाएगा। अब ये पता नहीं डालते क्या अलग अलग है, तरह तरह के उल्टे सीधे केमिकल और पता नहीं शैम्पू और क्या क्या सुना है। एक सोशल मीडिया पर एक क्लिप भी देखा था मैंने, वो क्या क्या वो बोतलें डालकर इसको सफेद करके दूध बना दिया कि मजे से चाय पियो कि मलाई भी बनेगी, और दूध उसमें थोड़ा सा था और इतना सारा वो शैम्पू वगैरह डालकर बना दिया था उसको दूध नुमा। ये है, अब डिब्बों में पैक मिलते हैं, अब खुदा बेहतर जाने, हर डिब्बे की पैकिंग में दूध नहीं है, माजल्ला ये नहीं कह रहा मैं, लेकिन कुछ पता नहीं है कि इसमें है क्या भला। कोई समझदार हो, अच्छा दुकानदार हो, नेक आदमी, नमाजी आदमी, तो वो उससे दूध लेना मुनासिब। उससे बात भी की जा सकती है, जैसे गन्ने का रस लेते हैं तो गन्ने का रस अगर उसको बोलो कि भाई मुझे बिटर बर्फ का रस चाहिए, अपने सामने निकलवाया तो खालिस मिलेगा, भले 4 गुना दाम ले गिलास का, लेकिन वो गन्ने का रस होगा, बाकी तो इतना सारा बर्फ रखते हैं, पिघल कर गिरता रहता है, फिर वो कुछ सेक्रीन वगैरह भी मिली हुई होती है, वहां सुना है कुछ ना कुछ होता है, तो ये इससे मीठा बन जाता है। और असल गन्ने का रस इतना सा होगा, बाकी ये बर्फ पिघले हुए बर्फ का पानी होगा और मीठा होगा, ये देखो वो सेक्रीन वगैरह डाली हुई है, तो इसको ये बोलो कि ना इसमें कोई चीज मीठा करने की डालनी है, भले ये फीका हो, खालिस चाहिए, 10 रुपए के भले 50 रुपए ले, ये खालिस जो आप जूस पियेंगे ना गन्ने का, ये फायदा देगा, नुकसान से भी बचाएगा, बीमारियों का इलाज भी इसमें मिलेगा, सब कुछ मिलेगा। ये अपने सामने ये बनवाया जाए, या काबिल एतमाद आदमी हो, ऐसा नहीं कि सब काबिल एतमाद सब ठग है, ऐसा नहीं है, अच्छे लोगों से दुनिया चल रही है। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज़्ज़ा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लु अला हबीब
सल्लल्लाहु तआला अला मुहम्मद। पे जो चिपकन के हवाले से फरमाया था, अब मस्जिद में अगर उसको इस तरह खोलेंगे जिससे थोड़ी सी आवाज पैदा हो, तो इसमें क्या वो एहतियात की जाएगी? या
अब थोड़ी सी आवाज क्या आपने कैद लगा दी ना, वो थोड़ी सी होता रज नहीं है, और घड़ी में भी थोड़ी सी आवाज होती है, माइक में भी थोड़ी सी आवाज निकलती है जो उसमें लगाते हैं, और खड़खड़ाती के साथ जो जोरदार माइक की आवाज होती है वो नहीं चलेगी। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज़्ज़ा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लु अलल हबीब।
सवाल ये कि हजरत ने कहा कि मैं दावत इस्लामी से पहले जो है मैं ये दोनों जेबें रखता था, तो हजरत से पूछना है कि उससे पहले हजरत क्या थे?
मैं दावत इस्लामी के साथ तो पैदा नहीं हुआ ना,
यूं नहीं,
इससे पहले पैदा हो गया हूँ, तो सांस लेने का सिलसिला तो जब से पैदा हुआ हूँ अब तक खत्म नहीं हुआ, बराबर सांस ले रहा हूँ, और अल्हम्दुलिल्लाह पैदाइशी मुसलमान हूँ, और कुछ ना कुछ दीन की खिदमत हम लोग करते रहते थे, एक जैन था मजहबी, जब से दाढ़ी आई मैंने कभी भी दाढ़ी नहीं मुंडवाई, एक मुट्ठी से कभी घटाई भी नहीं, अल्हम्दुलिल्लाह जब से आई मैंने रख ली अल्लाह की रहमत से, अलग उस दौर में दाढ़ी का रवाज नहीं था, अल्लाह ने तौफीक दी उसका करम हो गया, यानी एक मैं ताज्जुब की निगाह से देखा जा रहा था दाढ़ी की वजह से, उस दौर में दाढ़ी वो बड़ा बूढ़ा रख ले तो रख ले, वो भी छोटी छोटी बाजों की होती थी दाढ़ी, लेकिन वो उम्र उनकी निकल जाती थी तब रखते थे, इससे पहले का दौर था कि आमतौर पर लोग दाढ़ी रखते थे, लेकिन मेरे बचपन का दौर जो था उसमें दाढ़ी कम हो गई थी। अल्हम्दुलिल्लाह अब तो दावत इस्लामी ने रंग पूर दिया, दाढ़ियां ही दाढ़ियां, आका की सुन्नत बड़ी जिंदा हुई है इस दौर में अल्हम्दुलिल्लाह। तो मैं उन दिनों भी चूंकि मजहबी माहौल था मेरा, और मैं दाऊद इस्लामी से पहले भी इमामत भी थी मेरी, और दौरान इमामत ही दाऊद इस्लामी का सिलसिला भी शुरू हुआ है, और हम मतलब कुछ ना कुछ मेरे पास एक ईसाई भाइयों का होता था, हल्का दाढ़ी वाले होते थे उसमें, अल्हम्दुलिल्लाह अल्लाह की रहमत से। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज़्ज़ा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लू अलल हबीब।
अल्हम्दुलिल्लाह आलमी मदनी मरकज फैजान मदीना में माह रबीउल अव्वल शरीफ के 12 दिनों में मुल्क और बैरून मुल्क कसीर तादाद में आशिकान मीलाद की आमद का सिलसिला रहा। हमारे तुर्की से, इस्तांबुल तुर्की से आए हुए एक इस्लाम भाई जो है वो अपने कुछ तासुरात देना चाह रहे हैं।
माशाल्लाह,
السلام عليكم ورحمة الله وبركاته.
عليكم السلام ورحمة الله وبركاته.
مرشدي ben Türkiye İstanbul'dan Muhammed Lütfi Attari. Elhamdülillah böyle bir yere ilk defa katıldım. Gerçekten çok güzel bir atmosfer. Yani böyle deli, yani aşk, peygamber aşkıyla divane olmuş bir cemaat. Çok güzel, çok etkilendim. Herkesin burayı görmesini isterim. İnşallah sizi de Türkiye'ye davet ediyorum. İnşallah sizi misafir etmek isteriz Türkiye'de.
Maşallah. Türkiye mi inune? Kuch farmaya. Lutfi. Lutfi attari.
Esselamu aleykum ve rahmetullahi ve berekatuh.
Ve aleykum esselam ve rahmetullahi ve berekatuh.
Muhammed Şahid Attari. प्यारे बापा जान, हमारे लुत्फी अत्तारी ने मतलब जो है अर्ज किया है कि मैं यहाँ पर हाजिर हुआ तो मुझे मिलाद शरीफ की जो महफिल है बहुत अच्छी लगी और मैं चाहता हूँ कि मतलब तुर्की में भी इसी अंदाज से जो है महफिल मिलाद मनाई जाए। और उन्होंने ये भी अर्ज किया है कि आपको मैं दावत देता हूँ कि आप तुर्किया में तशरीफ लाएं।
लबैक
जी, अब ले जाए।
मुझे तो अब से नहीं, तुर्कों से बहुत पहले से मोहब्बत है कि इन्होंने जो मक्के मदीने की खिदमत की है और ये ऐसे आशिक रसूल होते हैं तुर्क कि एक मरतबा में मस्जिद नबवी शरीफ में बैठा हुआ था, मैं अपने लेटर पेड पर कुछ लिख रहा था, मक्तूब मक्कू तैयार कर रहा था, तो एक तुर्क करीब बैठा हुआ था, वो देखने लगा और उसको बेचारा उर्दू तो आवे नहीं, वो सगे मदीना मेरे नाम के साथ जो लिखा हुआ था ये इसकी समझ में आ गया, तो इसने मेरे हाथ से लेटर पेड ले लिया, लिया उसको चूमा, बोला सगम सगाने मदीना, मतलब है कि तुम तो सगे मदीना बोलते हो अपने आप को, मैं तो सगाने मदीना का सग हूं, यानी तुम अपने आप को मदीना का कुत्ता बोलते हो, मैं तो मदीने के कुत्तों का भी कुत्ता हूं। वो तुर्की ने कहा, अब ऐसा आशिक रसूल था, अब चूंकि वो लैंग्वेज प्रॉब्लम तो था ही, जान पहचान ना वो मुझे जानता था ना मैं उसको जानता था, तो ये इतने बड़े आशिक रसूल हैं तुर्क, और जब ये मस्जिद नबी में खिदमत करते थे तो एक एक पत्थर तराशने के लिए मदीने से बाहर जाते थे, लेकर मां तराशते थे कि इसकी उठा ठू से मेरे आका को कोई तकलीफ न पहुंचे, और फिर भी फिट करने के लिए भी वो हथौड़ियों पर रबड़ और कपड़े और लपेट करिए आहिस्ता आहिस्ता वो जाम करते थे, इतनी यानी कि अकीदत और मोहब्बत के साथ इन्होंने तामीरात की, मस्जिद नबी शरीफ में तामीराती काम किया था, और सारे जिन्होंने मस्जिद नबी शरीफ में काम किया था तामीराती और सबके सब हाफिज कुरान भी थे, उससे आशिकार रसूल तुर्की। तो यूं मतलब ये बातें पढ़कर सुनकर मुझे वो तुर्क बहुत जमाने से दावत इस्लामी के पहले से ये मालूम आते हैं, मुझे अच्छे लगते हैं माशाल्लाह। अभी अभी असलन नसलन तुर्की है ये लुत्फी माशाल्लाह, उर्दू नहीं जानते बेचारे, इमाम बांधा हुआ है, यूं लगता है कि शायद पता नहीं कौन है तुर्की है। मरहबा, अल्लाह मजिद फजिद सुम मजिद। अच्छा महफिल मिलाद وہاں کریں گے ہم اس کو اجتماع میلاد کہیں گے, ٹھیک ہے نا, اجتماع میلاد اپنی اصطلاح ہے
انشاءاللہ.
نہیں شاہد تو پاکستانی, یہ وہیں ہوتے ترکی میں, وہاں اجتماع میلاد تو ہوتے ہیں, ہم جو کریں گے نا وہ بھی اجتماع میلاد کہیں گے, اب وہ جو بھی اس کا نام رکھتے ہو. ترکی میں تو جشن ولادت کی دھوم دھام ہوتی ہوگی ظاہر ہے.
جی ہوتی ہے.
جی ہاں الحمد للہ, اللہ ان کو سلامت رکھے, برکت دے ماشاء اللہ. اب اللہ کرے گا یہ اور بڑھے, اور یہ دو آئے نا تو اس بار اللہ کرے گا جلد تر یہ رمضان میں یہ 12 ترکی آ جائیں, یا 12 یا ایک ماہ کا احتکاف کر لیں ماہ رمضان کا, تو تھوڑا اس کا بھی ذائقہ لے لیں کہ رمضان شریف میں مزے کو مزہ نہ آ جائے تو بولنا.
İnşallah Ramazan ayında 12 kişiyle beraber gelmeye çalışacağız. Sizden dua istiyorum bunun için inşallah. Başarabilmek için.
İnşallah. Tercüme kar diyorum.
Ye az kar rahe ki inşallah azze ve cel is Ramazan mein jo hai main 12 Islam bhai ko Turki se Pakistan lekar aaunga.
İnşallah.
نیت کی ہے انشاءاللہ,
اللہ اس کے کہے کی لاج رکھ لے.
آمین.
صلو علی الحبیب
صلی اللہ تعالی.
میرا سوال یہ ہے کہ جو گنگے بہرے ہیں کیا ان کے لیے بھی نماز کی اسی طرح حکم ہے جیسے ایک عام آدمی کے لیے ہے؟
ان کے مسائل لکھے ہوئے نمازوں کے, اس کا رسالہ مکتبۃ المدینہ نے شائع کیا ہے گنگے بہروں کے بارے میں سوال جواب, تو اس میں بھی ان کے نماز میں ان کو کس طرح پڑھنا ہے وغیرہ وغیرہ وہ لکھا ہوا ہے, تو رسالہ مکتبۃ المدینہ سے حاصل کر لیجئے, جواب دیجئے. پہلے دیکھو جب بھی جواب دینا ہوتا ہے کسی کو پوچھ کر نہیں, کوئی بتائے تو جواب نہیں دینا ہے, اپنی سوچ کے مطابق جواب دیں, دیکھ کر نہیں. یہ ٹیبلٹ پی سی وغیرہ سے اور دیکھ کر نہیں دینا ہے, بتانا بھی نہیں ہے. پہلے جواب دیں گے میری برادری, میری برادری 50 سال سے اوپر والے اسلامی بھائی. آسان سوال ہے شاید یہ, لیکن یہ پتہ نہیں دے سکتے ہیں نہیں دے سکتے. پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کے مبارک نکاح کے وقت پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کی ظاہری عمر شریف کتنی, اور بی بی خدیجہ الکبریٰ رضی اللہ تعالی عنہا کی عمر مبارک کتنی تھی؟ سناٹا ہاتھ اٹھانے کی ممانعت نہیں ہے, لبیک کہنے کی ممانعت نہیں ہے. اچھا پیچھے بھی ٹھنڈے ہیں. اچھا
وہ اصل میں بتا دیا تھا نا کہ جواب دے گا کون,
جواب دے گا کون.
50 سے اوپر.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
حضور نبی کریم صلی اللہ تعالی,
پہلے اپنا نام, اپنے عمر مبارک, کہاں سے تشریف لائے ہیں؟
میں کورنگی نمبر 1 ناصر کالونی 32D
مدینہ.
عمر میری کم و بیش 50 سال کے قریب ہے.
50 سال پوری نہیں ہے. چلو ٹھیک ہے.
حضور نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کی عمر شریفہ جو تھی 25 سال, اور حضرت خدیجہ الکبریٰ رضی اللہ تعالی عنہا کی عمر جو ہے وہ 40 سال تھی.
جواب درست ہے, جواب دیجئے.
دادا جان, حضرت سیدنا عبد المطلب رضی اللہ تعالی عنہ کے انتقال کے وقت حضور اکرم صلی اللہ تعالی علیہ وآلہ وسلم کی عمر مبارک کتنی تھی؟ اس کا جواب کون دیں گے؟
مدنی شخصیات والے دے لیں.
آپ کہتے ہیں نا میری برادری دے گی, حاجی رضا.
میری برادری تو دے چکی.
نہیں حاجی رضا کو کیا تھا؟
مدنی شخصیات.
نبی کو مدنی
علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
محمد احمد آزاد تاری مرکز جامعۃ المدینہ 8 سال.
جواب درست ہے. ادھر آواز نہیں آئی.
جواب دوہرا دیجیے گا.
ہمارے پیارے اقالی صلاحت السلام کی اس وقت عمر مبارک جو وہ 8 سال تھی جب حضرت سیدنا عبد المطلب رضی اللہ تعالیٰ عنہ جب وہ دنیا سے تشریف لے گئے تھے.
میری برادری جواب دینا چاہے تو. اب میری برادری 60 سال کیا 60 اور اوپر. پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم کے دادا جان کا نام کیا تھا؟
60 سال
سے اوپر پتا چل جائے گا جاگ بھی رہے کہ نہیں.
بابو 60 سے اوپر. یہ 60 سے اوپر تو لگتے نہیں ہیں.
یہ تو نوجوان لگ رہے. 60 سے اوپر.
ایک ہاتھ اٹھے سفید ریش.
یہ بتا دیں گے. یہ ذمہ دار ہے اصل
میں. عمر اگر پوچھ لی جائے نا پہلے
بتا رہی.
سکسٹی پلس.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
عمر بتائیے.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
61 سال. پاپا میری عمر 64 سال 6 مہینے.
ابھی تک جوان ہے کیا؟ داڑھی آپ کی کالی کالی ہے.
پاپا ان کے دادا حضور کا نام حضرت محمد صلی اللہ علیہ وسلم کے دادا حضور کا نام حضرت عبد المطلب تھا.
یہ تصدیق یا تکذیب آپ کے پڑوسی
یہ سفید داڑھی والے اس نئے میں
بزرگ صحیح کو فرمایا انہوں نے حضرت عبد المطلب رضی اللہ تعالی.
جواب دونوں کا درست ہے. یہ کالی داڑھی والے لال داڑھی نہ کر لیں. ابراہیم یہ داڑھی
کر لیں گے پاپا آپ نے کہا.
ماشاء اللہ ان شاء اللہ. جو بوڑھا بیل ہے نا اس کے سینگ کاٹ دے نا تو بچڑا نہیں بنتا. وہ اعلیٰ حضرت نے فرمایا تو سب سے پہلے جو ہے نا کالا رنگ جو ہے نا داڑھی کو یہ فرعون نے کیا تھا اور ابراہیم علیہ السلام نے داڑھی کو سب سے پہلے مہندی لگائی تھی. لال مہندی پیلی بھی لگا سکتے ہیں. صلو علی الحبیب صلی اللہ علیہ وسلم.
چنڈو آدم سے بات کر رہا ہوں. عشاء کی نماز میں جو 3 وتر نماز ہوتی ہے تو اس میں دعائے قنوت پڑھی جاتی ہے. مجھے دعائے قنوت یاد نہیں, بہت کوشش کی یاد نہیں ہوتی ہے, تو اب اس کی جگہ میں کیا پڑھ سکتا ہوں؟
ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار. یہ پڑھ لیجیے. یہ بھی نہیں آتی. یا ربی یا ربی یا ربی یا ربی 3 بار کہہ لیجیے.
یا اللہم اغفر لی
اللہم اغفر لی کہہ لیجیے. یا رب اغفر لی کہہ لیجیے. یہ بھی نہیں آتا. یا ربی یا ربی یا ربی 3 بار یہ کہہ لیجیے دعا قنوت کی جگہ. واللہ تعالی اعلم ورسولہ اعلم عز وجل وصلی اللہ تعالی علیہ وآلہ وسلم.
بہت کوشش کی آپ نے وضاحت نہیں فرمائی بابا. مجھے تھا کہ بہت کوشش پر بھی کچھ مدنی پھول عطا فرمائیں گے. کہ میں نے بہت کوشش کی مگر مجھے دعائے قنوت یاد نہیں ہوئی. تو میری سائل محترم سے بھی مدنی التجا ہے اور دیگر حاضرین و ناظرین سے مدنی التجا ہے کہ بہت کوشش کرنے سے امید کی جا سکتی ہے کہ دعا وغیرہ بھی یاد ہو جائے. ہماری کوششیں اتنی زیادہ مضبوط نہیں ہوتی. اور سائل محترم کو مدنی مشورہ عرض کروں گا کہ دعوت اسلامی کے سنتوں کی تربیت کے مدنی قافلے میں سفر کریں. اللہ نے چاہا تو یہ کم از کم 3 دنوں کے اس سفر میں آپ کو دعائے قنوت ہو سکتا ہے کہ یاد بھی ہو جائے. تو مسلسل آپ یاد کرتے رہیں گے تو انشاءاللہ یاد ہو جائے گی.
یہ حضرت سیدنا عبد المطلب رضی اللہ تعالیٰ عنہ یہ توحید پر تھے, یعنی کہ بت پرستی نہیں فرماتے تھے, توحید پر قائم تھے, اہل ایمان تو سرکار صلی اللہ تعالی علیہ وسلم کے دادا جان. مشہور نام تو عبد المطلب ہے، حالانکہ ان کا نام جو ہے نا اصل نام یہ تھا شیبۃ الحمد، اصل نام تھا ان کا شیبۃ الحمد. یہ بڑے ہی نیک نفس اور عابد و زاہد تھے، عبادت گزار تھے. غار حرا جہاں سرکار صلی اللہ تعالی علیہ وسلم نے اجالا کیا، اس سے پہلے کی بات ہے کہ یہ بھی غار حرا میں جا کر کھانا پانی ساتھ لے جاتے اور کئی کئی دن تک لگاتار عبادت میں مصروف رہتے. سیدنا عبد المطلب رضی اللہ تعالیٰ عنہ رمضان المبارک کے مہینے میں اکثر غار حرا میں اعتکاف کیا کرتے تھے، اور اللہ تعالی کی طرف توجہ کرتے اور گوشہ نشین رہا کرتے. پیارے آقا مکی مدنی مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم کا نور نبوت ان کی پیشانی میں چمکتا تھا، نور مصطفیٰ ان کی پیشانی میں چمکتا تھا، اور حضرت عبد المطلب کے مبارک بدن سے مشک کی خوشبو آتی تھی. اہل عرب خصوصاً قریش کو ان سے عبد المطلب سے بڑی عقیدت تھی. مکہ مکرمہ والوں پر جب کوئی مصیبت آتی یا قحط پڑ جاتا تو لوگ حضرت عبد المطلب رضی اللہ تعالیٰ عنہ کو ساتھ لے کر پہاڑ پر چڑھ جاتے اور بارگاہ خداوندی میں ان کو وسیلہ بنا کر دعا مانگتے، دعا قبول ہو جاتی تھی. ان دنوں لڑکیوں کو زندہ دفن کیا جاتا تھا تو حضرت عبد المطلب رضی اللہ تعالیٰ عنہ ان کو نیکی کی دعوت دیتے تھے اور سختی سے روکتے تھے. اور چونکہ یہ حکیم بھی تھے، چوروں کے ہاتھ کاٹ ڈالتے تھے، اپنے دسترخوان سے پرندوں کو بھی کھلایا کرتے تھے، اس لیے ان کا لقب مطیر یعنی پرندوں کو کھلانے والا، یہ ان کا لقب ہے. شراب اور زنا کو حرام جانتے تھے اور عقیدے کے لحاظ سے موحد یعنی کہ توحید پرست تھے، کیونکہ ان دنوں سرکار صلی اللہ تعالی علیہ وآلہ وسلم نے تو اعلان نبوت فرمایا نہیں تھا، بلکہ یہ تو شاید ولادت سے بھی پہلے کی باتیں ہوں گی. تو اللہ تعالی کی توحید پر یہ ایمان رکھتے تھے. زمزم شریف کا کنواں جو بالکل پٹ گیا تھا، وہ زمین سے مل گیا تھا، آپ ہی نے اس کو نئے سرے سے کھدوا کر درست کیا اور لوگوں کو آب زمزم سے سیراب کیا. آپ بھی کعبے کے متولی اور سجادہ نشین ہوئے. اصحاب فیل کا واقعہ آپ ہی کے دور میں پیش آیا. 120 برس کی عمر میں آپ کی وفات شریف ہوئی. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. اچھا بتائیے، جواب دیجئے، حضرت عبد المطلب رضی اللہ تعالیٰ عنہ کا نام کیا تھا؟
کون دیں گے
عوام؟ یہ مدنی اسے یاد کر لیا ہوگا، یہ پہلے سے پڑھا ہوگا انہوں نے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
بپا جان، عبد الروف اتاری، جرمنی. حضرت عبد المطلب رضی اللہ تعالی عنہ کا نام حضرت شیبہ تھا.
شیبۃ الحمد. چلو بھائی، جواب ان کا درست مان لیا جاتا ہے. صلوا علی الحبیب صلی اللہ تعالی علی.
میرا یہ سوال ہے کہ اسلامی بہن کس عمر میں اکیلی حج عمرہ پر جا سکتی ہے؟
اسلامی بہن کے لیے اکیلی جانے کی اجازت نہیں ہے, چاہے 100 سال کی ہو. اس کے لیے تمہیں شوہر یا محرم کا قابل اطمینان ہونا یہ ضروری ہے. جیسے چھوٹے بچے کو لے جاتی بھی کافی نہیں ہے. بد دیانت سخت فاسق و فاجر بھی محرم نہیں ہونا چاہیے کہ وہ کہ اس کو داؤ پہ نہ لگا جائے. قابل اطمینان ہونا چاہیے. حج کا اس سے تعلق نہیں ہے, سفر. اب جیسے مکہ شریف سے کوئی حج کرے اسلامی بہن تو وہ اکیلی بھی کر سکتی ہے جبکہ اور کوئی رکاوٹ نہ ہو. یا سوال کرنے والے کی مراد شاید یہی ہوگی کہ پاکستان سے جیسے حج کرنے کے لیے گئی, تو شرعی سفر کا مسئلہ ہے نہ کہ حج کا نہ کہ عمرے کا. شرعی سفر میں اس کے ساتھ محرم قابل اطمینان شوہر, یا تو شوہر ہو یا محرم ہو, یہ ہونے چاہیے, ورنہ گناہگار ہوگی. مثلا باب المدینہ ہے, اب زمزم نگر حیدرآباد, یہ تقریباً 150-200 کلومیٹر ہے باب المدینہ سے. تو باب المدینہ سے زمزم نگر اسلامی بہن اکیلی نہیں سفر کر سکتی. اس طرح زمزم نگر والی یہاں اکیلی نہیں آ سکتی, شرعاً ان کو آئے گی تو گناہگار ہوگی.
بلکہ بابا ٹھٹھا بھی نہیں جا سکتی, حالانکہ وہ 92 کلومیٹر کے اندر اندر ہے, تو ایک دن کی مسافت ہو اس میں بھی سفر کرنا جو منع ہے, بلکہ ناجائز ہے.
واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلى الله تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب.
خوف خدا ہو عشق مصطفیٰ, دل معمل اصلاح معاشرہ, فقہ شریعت و طریقت کا مجموعہ مدنی مذاکرہ.